जानी शरणार्थीको कथा व्यथा समेटिएको रेडियो कार्यक्रम शरणार्थी सन्देशबाट साथी शारदा देवकोटा सहित श्रीधर पौडेलको नमस्कार।
सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रम उज्यालो 90 नेटवर्कले बनाएको हो। कार्यक्रमको मुख्य विषयवस्तु शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको चिरफार गर्नु हो। कार्यक्रममा हामी शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौ। आजको अंक भूटानी शरणार्थी शिविरमा रहेका पुस्तकालयहरूको अवस्थामा केन्द्रित छ।
थर्ड कन्ट्री सेटलमेन्टको कारणले पढ्न इच्छुक हुने दाजुभाइ दिदीबहिनी बुवा मम्मीहरू चाहिँ गएको कारणले होला त्यति राम्रो चल्न सकेको छैन।
शनिश्चरी शरणार्थी शिविरमा नयाँ पुस्तकालय खोल्ने अभियान शुरू भएको सन्दर्भमा भूटानी शरणार्थी महिला मञ्चका कार्यक्रम व्यवस्थापक एम राईसँग कुराकानी पनि गर्छौं।
थर्ड कन्ट्री सेटलमेन्टमा जाने बेलामा किताबहरू चाहिँ जताभावी फालेर जाने भएको हुनाले त्यो पुस्तकहरूलाई चाहिँ हामीले राम्रो प्रकारले चाहिँ त्यसलाई प्रिजर्भ गरेर राखौँ भनेर चाहिँ हामीले यो पुस्तकालय स्थापना गर्न लागेको हो।
भूटानका कुरा, शिविरभित्र प्रतिक्रिया जस्ता नियमित स्तम्भ पनि छन्। यी सामग्रीभन्दा पहिले शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
शरणार्थी शिविरहरूमा पनि विभिन्न कार्यक्रमहरूसहित विश्व एड्स दिवस मनाइएको छ। हिजो परेको 24 विश्व एड्स दिवसको अवसरमा शरणार्थी शिविरहरूमा विभिन्न जनचेतनामूलक कार्यक्रम भए। एचआईभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पुर्याउ भन्ने नाराका साथ हिजो संसारभर दिवस मनाइयो। संक्रमितको संख्या नबढ़ाउन, संक्रमितलाई समाजमा भेदभाव रहित बनाउन तथा एचआईभी तथा एड्सबाट हुने मृत्यु शून्यमा झार्न आउँदो 3 वर्षसम्मका लागि यस्तो नारा तय गरिएको हो। एचआईभीका बारेमा बढ़दो जनचेतनाका कारण विश्वमा नै एचआईभी संक्रमितको संख्या घटिरहेको छ। गएको नोभेम्बर 25 डिसेम्बर 10 पर्ने विभिन्न अन्तर्राष्ट्रिय दिवसको अवसरमा शरणार्थी शिविरमा शरणार्थीको सामाजिक सुरक्षा तथा चेतनाको उद्देश्यसाथ विभिन्न कार्यक्रमहरू गरिन्छ। अहिलेसम्म पुनर्वास हुने भूटानी शरणार्थीको संख्या 56,674 पुगेको छ। यीमध्ये सबैभन्दा धेरै अमेरिकामा मात्रै 47,765 जना भूटानी पुनर्वास भएका छन्। यसै गरी क्यानाडामा 3,759, अस्ट्रेलियामा 3,142, न्यूजील्याण्डमा 589, डेनमार्कमा 612 जना भूटानी पुनर्वास भएका छन्। यस्तै नर्वेमा 372, नेदरल्याण्डमा 324 र बेलायतमा 111 जना भूटानी पुनर्वास भएका छन्। शरणार्थी शिविरमा 56,677 जना शरणार्थी छन् भने यी मध्ये 42,896 जनाले पुनर्वास जाने इच्छा देखाएका छन्। प्रजातन्त्र र मानव अधिकारको माग गरेकै कारण भूटानीहरू शरणार्थी बनेका हुन्। उनीहरूको घर फिर्ती चाहना पूरा नभएपछि शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघको अगुवाईमा सन् 2008 तेस्रो देश पुनर्वास कार्यक्रम शुरू भएको हो। भूटानी स्रष्टा धर्मेन्द्र तिमसिनाको गजल र रुवाई संग्रह आज विमोचन भएको छ। कहाँ जाने हो शीर्षकको गजल र रुवाई संग्रह झापाको दमकमा भएको कार्यक्रममा विमोचन गरिएको हो। भूटान मीडिया सोसाइटीले गरेको कार्यक्रममा मोरङका गजलकार अतीतका शब्दहरू नामक गजल संग्रह पनि विमोचन गरियो। कार्यक्रममा नेपाली र भूटानी गरी 3 दर्जन बढ़ी स्रष्टाले आआफ्ना रचना वाचन गरेका थिए। अब भूटानसँग सम्बन्धित एउटा खबर। भूटान दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने भएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार अफगानिस्तान दक्षिण एसियामा सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुक भएको छ। नेपाल भने दक्षिण एसियामा सर्वाधिक भ्रष्टाचार हुने दोस्रो मुलुक भएको छ। कुल 10 अंक मध्ये भूटानले 5.7 अंक पाएको छ भने नेपालले 2.2 अंक पाएको छ। अफगानिस्तानले भने 1.5 अंक मात्रै पाएको छ। श्रीलंकाले 3.3, भारतले 3.1 र बंगलादेशले 2.7 अंक पाएका छन्। यस्तै मालदिव्सले 2.5 र पाकिस्तानले 2.5 अंक पाएका ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा उल्लेख छ। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अंकमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि भूटानी शरणार्थी शिविरमा रहेका पुस्तकालयहरूको अवस्थाको सन्दर्भमा चर्चा गरौं। झापा र मोरङका 6 शरणार्थी शिविरमा विद्यालय तथा शरणार्थी समुदायका विभिन्न संघ संस्थाहरूले पुस्तकालय चलाएका छन्। शरणार्थी जीवन आफैमा कष्टकर भएकोले पनि हुन सक्छ व्यवस्थापन कमजोर भए पनि शरणार्थी समाजमा विद्यार्थी र पढालेखाहरूका लागि बौद्धिक विमर्श गर्ने थलो नै बनेका छन् यी पुस्तकालयहरू। थप चर्चा साथी सावित्रा ढुङ्गानाबाट
खुदनाबारी शरणार्थी शिविरको महिला मञ्चले सञ्चालन गरेको पुस्तकालयमा आइपुगेका छु। एकजना शरणार्थी महिला, के हो नाम थर?
पवित्र राई, A2 हट नम्बर 63।
तपाईँ महिला मञ्चको सचिव हुनुहुन्छ यहाँको, होइन?
हजुर।
पुस्तकालय चलाउनुहुन्छ नि, कस्ता कस्ता खालका पुस्तकहरू राखेका छन्?
यहाँनिर भनेको अब न्युज पेपरहरू दैनिक रूपले यहाँ आउँछ होइन, र हिमाल भन्ने आउँछ, युवा मञ्च आउँछ, अनि भुटान भन्ने छ, अब त्यो कथा साहित्य यस्तै विभिन्न प्रकारको किताबहरू चाहिँ त्यहाँनिर छन्।
कति पुस्तकहरू होलान्?
300-400 भन्दा नि बढी यस्तो पुस्तकहरू छन्।
पढ्ने पाठकहरू चाहिँ
खासै भनेको यहाँनिर होइन, कम्युनिटी रिडिङ सेन्टर भन्छ, CRC पनि भन्छ त्यसलाई, विशेष गरेर त कम्युनिटी अब युनिट लेभलबाटै आउनुहुन्छ, किनभने YFC पनि छ होइन, र स्कुलमा पनि छ, त्यो भएको कारणले गर्दा विशेष गरेर चाहिँ यहाँनिर चाहिँ युनिट लेभलकै आउनुहुन्छ। कोही कोही मान्छेहरू चाहिँ होइन, अब एउटा न्युज पेपर नयाँ नयाँ अब कुराहरू लिनको लागिलाई यहाँनिर अब दैनिक रूपले आएको हुन्छ।
दिनमा कति जस्तो हुन्छन्?
दिनमा भनेको होइन, कोही कोही बेला 3-4 हुन्छ।
तिनले कस्ता खालका किताबहरू चाहिँ पढ्न रुचाएको पाउनुभयो?
अहिले दैनिक रूपमा के भइरहेको छ त होइन, त्यो कुराहरू विशेष लिएर चाहिँ उहाँहरूले सोधपुछ गर्नुहुन्छ। जो जो अब व्यक्तिहरू आउनुहुन्छ उहाँहरूको हामीले नाम रेकर्ड गरेर राख्छौँ, किताब कुन चाहिन्छ उहाँहरूलाई त्यो किताब हामी दिने गर्छौँ, र उहाँहरूका चाहिँ त्यो किताब दिएपछि चाहिँ उहाँहरूले अब 2-3 होइन 4 लिएर आउनुहुन्छ, र उहाँहरूले चाहिँ त्यो किताब लाने बेलामा चाहिँ 2 तिरेर जानुहुन्छ।
मेरो नाम चन्द्रकला गिरी, A3 49।
पुस्तकालय कतिको आउने गर्नुहुन्छ?
पुस्तकालय अब हामी दिनै पढ्छौँ।
तपाईँको के पढ्नमा चाहिँ रुचि छ?
समाचार पढ्छौँ, अनि उपन्यासहरू आउँथ्यो होइन नयाँ नयाँ, त्यो उपन्यासहरू नयाँ नयाँ आउँदाखेरि चाहिँ पढ्छौँ।
खुदुनाबारी शरणार्थी शिविरको DMS स्कुलको पुस्तकालयमा काम गर्ने एकजना महिला,
माया शर्मा, सेक्टर D4 97।
तपाईँको जिम्मेवारीहरू के के छन् यहाँ?
मेरो जिम्मेवारी भनेको अब किताबहरू बाँड्ने हो, प्राय गरी नानीहरूले पढ्नु रुचाउँछन्, अनि त्यहीँको शिक्षकहरू, अरू फाल्टु चाहिँ कोही कोही मात्रै आउनुहुन्छ।
कति छन् यहाँ पुस्तकहरू?
लगभग 2000 छन्।
के के विषयका किताबहरू छन्?
किताबहरू त धेरै छन्, अब कोही नेपाली उपन्यासहरू छन्, कोही ठुल्ठुलै अब इन्साइक्लोपिडियाहरू छन्, कथा भएको किताबहरू छन्।
तपाईँहरूको यो पुस्तकालयमा पढ्ने पाठकहरू चाहिँ
स्कुलकै नानीहरू अनि शिक्षकहरू नै हुन्छन्।
कस्तो कस्तो खालको किताब पढ्न रुचाएको पाउनुभयो पाठकहरूले?
राम्रो राम्रो कथाहरू भएको, अनि अलिक ठुल्ठुलाले चाहिँ न्युज पेपर, अलिक राजनीतिक भएको किताबहरू।
यो पुस्तकालयमा बसेर पढ्नको लागि शुल्क पनि तिर्नुपर्छ?
निशुल्कै हो त्यो, हप्ता दिनसम्म राख्नु चाहिँ पाइन्छ, फेरि फिर्ता गर्नुपर्छ।
पुस्तकालयको अवस्था राम्रै छ?
अहिले चाहिँ राम्रै छ, अस्ति एकखेप चाहिँ पानी परेर सबै भिजेको थियो, रिपेयर गरेर राम्रै भएको छ।
खुदुनाबारी शरणार्थी शिविरकै युवा मैत्री केन्द्रले पनि पुस्तकालय सञ्चालन गरिरहेछ। अहिले म युवा मैत्री केन्द्रमा आइपुगेका छु।
मेरो शुभ नाम चाहिँ सीताराम आचार्य, अहिले YFC चाहिँ YFC कोअर्डिनेटरको रूपमा काम गर्छु।
युवा मैत्री केन्द्रले यहाँ पुस्तकालय पनि सञ्चालन गरिरहेछ, के छ अवस्था?
जुन YFC 40 देखिएता पुस्तकालयको पनि व्यवस्था गरेको छ, र जसमा सबै विधाकाहरू किताबहरूलाई राख्ने चाहिँ अब क्यारिटसले योजना गरेको थियो होइन, त्यही अनुरूप मन्थली रूपमा म्यागजिनहरू, न्युज पेपर, आर्टिकल्सहरू इङ्ग्लिस नेपाली भर्सनमा 2 र त्यो पठाइ पनि रहेको छ, र विशेष गरी इतिहास, कल्चर र लिटरेचरका किताबहरू पनि पाइन्छन्।
कति संख्यामा छन् किताब?
कोर्सका किताबहरू पनि छन्, जसमा अब SLC एबदेखि 11 क्लास 15 किताबहरू पनि पाइन्छ, तर जसमा सबै त्यो पर्याप्त हुँदैन, कुनै कुनै विषयको एक एकवटा सेट चाहिँ छन् किताब।
पाठकहरू चाहिँ यही आएर पढ्छन् कि घर लगेर पढ्छन्?
यसको चाहिँ के छ भने विशेष गरी पाठकहरूलाई चाहिँ यहीँ पढ्नुपर्छ भन्ने कुरो हाम्रो पहिलो स्ट्रेस छ, भने कति कुरो अब उहाँहरूको पढाइमा कति अब अहिले पुनर्वासले गर्दा कतिले पढाइमा इच्छा राख्दैनन्, त्यसले गर्दा पनि उनीहरूको अवस्था विचार गरेर अफिसमा किताब के कति छ त्यो आधारमा मात्रै घरमा जान चाहिँ दिइन्छ, त्यो किताब फेरि फर्किने अवस्थाहरू मूल्याङ्कन गरेर मात्रै दिने चलन छ।
कुन विषयमा बढ्ता रुचि भएका पाठकहरू पुस्तकालयसम्म आउँदा के पाउनुभयो?
इतिहाससँग सम्बन्धित, कसैका जीवनीहरू सम्बन्धित, उपन्यास, गजलहरू, यस विषयमा नै धेरै पढ्नेहरू देखिन्छ भने कोर्सको किताबहरू पढ्ने चाहिँ कमै मात्रामा मात्रै भेटिन्छ।
खुदुनाबारी शरणार्थी शिविरमा पुस्तकालयको अवस्था कस्तो छ बुझिसकेपछि अब हामी बिर्तामोट र चाराली हुँदै टिमाई शरणार्थी शिविरतिर लागौ।
अहिले म टिमाई शरणार्थी शिविरको महिला मञ्चमा आइपुगेको छु। महिला मञ्चले
शरणार्थीहरूको लागि पुस्तकालय सञ्चालन गर्दै आइरहेछ, त्यसको अवस्था के छ बुझ्नको लागि एकजना महिला के हो यहाँको नाम थर?
मेरो नाम पुष्पा देवी दङ्गाल, मेरो A1 हट नम्बर 43 बसोबासो छ, म महिला मञ्चको सचिव।
जस्तो यो महिला मञ्चले पढ्ने शरणार्थीहरूको लागि पुस्तकालय सञ्चालन गर्दै आइरहेछ नि, के छ त्यसको अवस्था अहिले?
हाम्रो जस्तै अब लाइब्रेरी भनेर चाहिँ पहिले अब CRC भनेर खोलेको हो होइन, अब CRC पनि अहिले अब पुरानो हिसाबमा भन्दा पनि अहिले अब अरू नै बढी किताब के अरे लुगाहरू अरू अरू आइटम राखेको कारणले गर्दाखेरि हाम्रो BRW अफिसमै चाहिँ थोरै हाम्रा लाइब्रेरीका किताबहरू छन्। तर उहाँ त्यो किताबहरू चाहिँ एकदम पुरानो नयाँमा चाहिँ हामीसँग त्यति नभएको कारणले अर्थात् थर्ड कन्ट्री सेटलमेन्टको कारणले पढ्न इच्छुक हुने दाजुभाइ दिदीबहिनी बुवा मम्मीहरू चाहिँ गएको कारणले होला त्यति राम्रो चल्न सकेको छैन।
किताब चाहिँ कति होलान्?
किताब हामीसँग लगभग 100 होलान्, तर ती किताब अब पुराना छन्। तर उहाँहरूले खोजेको किताब हामीसँग नभएको कारणले यो किताब चाहिँ चलेको छैन।
भनेपछि तपाईँहरूको पुस्तकालय व्यवस्थित हुन सकेका छैन?
अहिलेको घडीमा त्यस्तै भन्नु पर्ला। पहिले भने धेरै पढा लेखा धेरै त्यस्तो लाइब्रेरीमा आउने पढ्न इच्छुक गर्ने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्थ्यो भने अहिले अब प्राय त्यस्तो चाहिँ थर्ड कन्ट्री गइसक्नु भएको छ। भएन रहेको हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई पनि धेरै कारणले होला टेन्सनले होला, अब यहाँबाट सर्ने अब बेलनागी जाने कता जाने उहाँहरूको त्यो पढ्ने भन्दा पनि अरूतिरै चाहिँ टेन्सन भएर होला उहाँहरू त्यति खोज्न आउनुहुन्न।
अहिले म टिमाई शरणार्थी शिविरको युवा मैत्री केन्द्रले सञ्चालन गरिया पुस्तकालय छेउमा आइपुगेका छु। पुस्तकालयमा बस्ने एकजना शरणार्थी हुनुहुन्छ।
मेरो नाम मदन अधिकारी B2 23।
तपाईँ यही पुस्तकालयमा काम गर्नुहुन्छ?
हजुर, म यहाँ YFC फिल स्टाफ हुँ।
कस्ता कस्ता खालका पुस्तकहरू छन्
यो लाइब्रेरीमा भन्नुपर्दाखेरि? नोभलहरू छ, लिटरेसीको किताबहरू छ म्याक्सिमम मात्रामा, अन्त सिलेबसको किताबहरू धेरै मात्रामा छन्। लगभग जम्मा हामीसँग अहिले सबै खालको किताब हेरेर 1500 बढी किताबहरू छन् अहिले। कति प्राय लगेर फर्केको छैन होइन, त्यो किताबहरू फर्काउँदाखेरि भनेको 2000 समथिङ पुग्छ।
त्यो नफर्काउने भनेको चाहिँ कस्तो?
त्यो चाहिँ अब कति प्राय अरू क्याम्पमै सेटल भइसकेको छन्, कति प्राय गइसके होइन, र पनि कसैलाई छोडेको भेटिन्छ। हाम्रो त्यो सिलहरू भेट्यौँ भने पनि हामी फर्काएर ल्याउने गरेका छौँ यहाँबाट। भनेको हामी त्यसरी किताबहरू दिँदाखेरि लाइब्रेरीको त्यस्तो रुल छैन कि जसमा कि यहाँनिर पैसा उठाएर 2 रुपियाँ 3 रुपियाँ हप्ताको भन्ने सिस्टम छैन हाम्रो। हामी त्यो फ्रीमा दिन्छौँ, फ्रीमा ल्याउने गर्छौँ। त्यो कहीँ भेट्यो सिल देखेको भेट्यो भने पनि YFCको भनेर थाहा पाएपछि फर्काउने गरेका छौँ। यहाँ दिने सिस्टम चाहिँ कस्तो छ भने हट नम्बर टिपिन्छ, सेक्टर टिपिन्छ, अनि त्यो प्रकारले दिन्छ। ढिलो गऱ्यो भने चिठी काटेर पठाउने गरेको छ किताब छिटो ल्याइदिनु भनेर, त्यहाँबाट पनि ल्याएन भने चाहिँ आफै गएर ल्याउने गरेका छ।
तर कतिपय चाहिँ तपाईँहरू जानै नभ्याइकन पुनर्वासमा गइसक्नु
भएको छ, कति प्राय चाहिँ हामी जान नभ्याइकन गइसक्नु भएको हुन्छ।
कस्तो रुचि बोकेर आउँछन् लाइब्रेरीमा पढ्न?
प्रायले त अहिले कस्तो किताब रुचाउँछन् भने उपन्यासहरू भयो, इङ्ग्लिस नोभलहरू, राम्रो राम्रो खालको इङ्ग्लिस नोभलहरू छन्। जसमा कि फ्याड अवे भन्ने एउटा इङ्ग्लिस नोभल मसँग यहाँ लाइब्रेरीमा भन्नुपर्दा 50 पिस थियो होइन, त्यो चाहिँ आएकै दिन सकेको थियो। क्लियोपेट्रा भन्ने किताबहरू थियो, क्लियोपेट्रा पनि धेरै लगेपछि नफर्किने खालका किताबहरू रहेछन् तिनीहरू चाहिँ होइन, प्रायः फर्केनन् त्यस्ता किताबहरू चाहिँ।
समाचार पत्रहरू चाहिँ कतिको आउने गर्छ?
3 पत्रिका डेली नै आउँछ, शनिबार र आइतबार चाहिँ आउँदैन। दैनिक समाचार पत्रिका पढ्ने भनेको धेरै नै हुन्छन्, बिहान 50 एभब हुन्छन् पत्रिका पढ्ने बिहान होइन। त्यो टर्न वाइज पढ्नले गर्दा एउटा पढिरहेको हुन्छ, फेरि एकछिन पछाडि आउनुहुन्छ, अरू आउनुहुन्छ, त्यसरी पढ्नुहुन्छ। पत्रिकाले गर्दाखेरि YFC आजसम्म चलिरहेको छ।
यो पुस्तकालयकै कुरा गर्दाखेरि पहिलेको र अहिलेको अवस्था चाहिँ के फरक छ?
पहिलेको र अहिलेको अवस्था भन्नाले यो क्याम्प मर्च हुनाले गर्दाखेरि नयाँ किताबहरू आइरहेको छैन। अब जुन जुन नयाँ नयाँ उपन्यासहरू निक्लिन्छ, अन्त अरू लिटरेसीका किताबहरू धेरै निक्लिन्छन्, सिलेबसको किताबहरू अझै आएको छैन, इक्जाम आउने बेला भइसक्यो, अब आएको छैन, यो क्याम्प मर्च हुनाले गर्दा हामीले दिएको छैन। तर अहिले के छ भने उताबाट किताबहरू आउनु बन्द भएको कारणले यहाँ आउँछन्, ए त्यो किताब मैले पढेको भन्ने हुन्छ उनीहरूलाई पनि, त्यही भएर उनीहरू किताब लाँदैनन् पनि, अब त्यो किताबहरू पहिले पढिसकेको हामीले भन्ने हुन्छ होइन, त्यही भएर त्यति चलेको छैन पहिलेको जस्तो चाहिँ।
शरणार्थी जीवनमा पनि भुटानीहरू पढाइ लेखाइमा कतिको रुचि राख्छन् भन्ने उदाहरण पुस्तकालयहरू प्रति उनीहरूको धारणाले नै प्रष्ट पार्छ। तेस्रो देश पुनर्वासले शरणार्थी शिविरहरूमा भुटानीहरूको संख्या घटेसँगै शरणार्थी शिविरहरूको संख्या पनि घटाइँदैछ। तैपनि मोरङको सनिश्चरी शरणार्थी शिविरमा भने भुटानी शरणार्थी महिला मञ्चले पुस्तकालय खोल्ने सुर कसिरहेको छ। पुस्तकालयको अवधारणा र यसको स्वरूपबारे भुटानी शरणार्थी महिला मञ्चका कार्यक्रम व्यवस्थापक एम राईसँग साथी गोपाल गौरतौलाले गर्नुभएको कुराकानी अबको प्रस्तुतिमा।
यमजी, यहाँ कुन उद्देश्यले र कस्तो पुस्तकालय सञ्चालन गर्न लागि हो?
पुस्तकालय चाहिँ भुटानी शरणार्थी महिला मञ्चद्वारा यो स्थापना हुन लागिरहेको छ। यो चाहिँ युएनएससिआर र एलडब्ल्युएफको फन्डिङ सपोर्टमा चाहिँ हामीलाई यो सञ्चालन गर्न हामी लागिरहेको र यसमा चाहिँ हामीले विभिन्न हाम्रो शरणार्थी क्याम्पमा शिक्षित वर्गले थर्ड कन्ट्री रिसेटलमेन्टमा जाने बेलामा किताबहरू चाहिँ जताभावी फालेर जाने भएको हुनाले त्यो पुस्तकहरूलाई चाहिँ हामीले राम्रो प्रकारले चाहिँ त्यसलाई प्रिजर्भ गरेर राखौँ भनेर चाहिँ हामीले यो पुस्तकालय स्थापना गर्न लागेको हो। र यो पुस्तकालयमा चाहिँ हामीले विभिन्न क्याम्पबाट चाहिँ पुस्तकहरू भेला पारेर हामीले यसमा राख्ने र अरू नयाँ पुस्तकहरू राम्रो राम्रो पुस्तकहरू नोभलहरू पनि हामीले यसमा राखेर हाम्रो शरणार्थी रिडर्सहरूलाई यो पढ्नको लागि एउटा राम्रो व्यवस्थित प्रकारले पुस्तकालय होस् बनोस् भनेर चाहिँ हामीले प्रयास गरेको छौँ।
त्यसको भवन र अरू भौतिक संरचनाको व्यवस्थापन भइसक्यो?
यसको भवन भन्दाखेरि हामीसँग एउटा ब्लक छ, भर्खरै एलडब्ल्युएफले त्यसलाई मेन्टेन गरिदिएको छ, त्यसमा चाहिँ हामीले सुरु गर्न लागिरहेछौँ र फर्दर यसको अरू मेन्टेनेन्सको लागि हामीले 2012 फेरि प्रस्ताव गर्नेछौँ एलडब्ल्युएफसँग। यसमा चाहिने अरू फर्निचरहरू चाहिँ पर्चेस गर्ने क्रममा छ, बसेर पढ्नको लागि पनि हामीले केही त्यसमा व्यवस्थित गर्न लागिरहेछौँ।
खासमा त्यो पुस्तकालय चल्न चाहिँ सुरु चाहिँ कहिलेदेखि हुन्छ?
यो डिसेम्बरको सुरुदेखि नै पुस्तकहरू त्यहाँनिर राख्न सुरु गरिन्छ र सोही समयदेखि सञ्चालन हुन सुरु हुन्छ र पढ्न पनि पाउनेछन्।
जस्तो मानिसहरू आधा भन्दा बढीको संख्यामा पुनर्वासमा तेस्रो मुलुक गइसके, अहिले आएर पुस्तकालय निर्माण गर्नुपर्ने उद्देश्य के?
यो चाहिँ शिक्षित शरणार्थी दाजुभाइ दिदीबहिनीहरूले किताबहरू किनेर राख्नु भएको छ र पुनर्वास जानु पर्दाखेरि त्यो सबै किताबहरू उहाँहरूले बोकेर लानु नसक्ने अवस्था देखियो र त्यो पुस्तकहरूलाई चाहिँ हामीले राम्रो प्रकारले त्यसलाई कन्जर्भ गरेर राखिदिउँ भन्ने हाम्रो एउटा मूल उद्देश्य हो।
कति जति पुस्तक संकलन भइसकेका छन् अहिलेसम्म?
हाम्रो भुटानी शरणार्थी महिला मञ्चका सचिवज्यूहरूले पनि त्यसलाई संकलन गरेर आफ्नै क्याम्प लेभलको अफिसमा उनीहरूले कलेक्सन गर्दैछन् र त्यो पछि हाम्रो यहाँनिर सुरु भएपछि त्यो हामीले क्याम्पबाट पनि यहाँनिर ल्याएर चाहिँ त्यो लाइब्रेरी सेन्टरमा राख्नेछौँ।
अब बिस्तारै बिस्तारै शरणार्थीहरूको संख्या पातलिँदै गएको अवस्था छ, भोलि यो पुस्तकालय संरक्षणको कुरामा चाहिँ के सोच्नु भएको छ यस्तो अवस्थामा?
यो पुस्तकालयको संरक्षणको विषयमा चाहिँ अब अन्तिममा गएर अब यो युएनएससिआर र एलडब्ल्युएफमै भर पर्ने हुन्छ। अब यो सम्पूर्ण यो पुस्तकालय मात्रै नभएर हाम्रो केन्द्रीय अफिस छ, क्याम्प विभिन्न क्याम्पमा हाम्रो कार्यालयहरू छन्, त्योहरू चाहिँ अब उहाँहरूकै जिम्मामा भएको हुनाले यो पुस्तकालय मात्रै नभएर सम्पूर्ण हाम्रो संरचनाहरू चाहिँ उहाँहरूले नै अन्तिममा गएर के गर्नुहुन्छ त्यो उहाँहरूकै जिम्मामा हुन्छ।
पुस्तकालयको लागि सञ्चालनको खर्च कसले बेहोर दिन्छ?
सुरुमा स्थापना गर्ने खर्चदेखि लिएर यो वर्षमा चाहिने त्यहाँको स्टाफलाई दिनुपर्ने इन्सेन्टिभ पनि हामीले युएनएससिआरलाई नै प्रपोज गरेको हो र एप्रुभ भइसकेको छ र आउने 2012 पनि हामी त्यसरी नै युएनएससिआरलाई नै एलडब्ल्युएफ मार्फत हामी प्रपोज गर्नेछौँ।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशमा यो तिनजेल हामीले भूटानी शरणार्थी शिविरमा रहेका पुस्तकालयहरूको अवस्थाका बारेमा चर्चा गर्यौं। कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट र पूर्वाञ्चलका एफएम मेची 96.8 मेचीनगर, कञ्चनजङ्घा एफएम 92.6 बिर्तामोड, सप्तरङ्गी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट पनि एकसाथ प्रसारण भइरहेको छ। अब भूटानीहरू शरणार्थी हुनुपर्नाको कारण तथा त्यतिखेरको भूटानको अवस्थाबारे जानकारी दिने एकजना शरणार्थीलाई भेट्ने पालो।
अहिले म खुदुनाबारी शरणार्थी शिविरको सेक्टर D4 आइपुगेको छु। यो छाप्रो भाइ र एकजना शरणार्थी, के हो यहाँको नाम? थर
मेरो नाम शुभनाम शेखर तामाङ हो। मेरो घर साम्ची भूटान हो। पहिलाको ब्लक पनि साम्ची नै बोल्छ र डिस्ट्रिक्ट पनि साम्ची नै बोल्छ। फिलहाल चाहिँ D4 निवासी हट नम्बर 4 बसेको छु।
तपाईँको त्यो साम्चीको गाउँ घर कस्तो थियो?
अति नै सुन्दरता थियो र राम्रो थियो, त्यहाँको रनसन चाहिँ सबै राम्रो थियो।
भुटानमा छँदा के गर्नुहुन्थ्यो?
भुटानमा बस्दाखेरि उही खेती किसान गरेर बसिएको थियो।
कति थियो खेतीपाती?
बेसी थिएन, अलिअलि खाना लाउन लागि चाहिँ पुग्थ्यो।
के उब्जनी हुन्थ्यो?
धान हुन्थ्यो, मकै हुन्थ्यो, कोदो हुन्थ्यो, अरू त केही थिएन, अरू त्यही सब गरेर बस्थ्यौँ।
त्यो साम्ची गाउँको मान्छेहरूको पेसा के थियो?
कतिको प्राय किसानै गर्थ्यौँ, कति चाहिँ गभर्मेन्ट सर्भिसहरू गर्थे र आफ्नो आफ्नो उयसमा लागेर बस्थे।
स्कुल पढ्नुभयो?
स्कुल पढियो, चारसम्म पढियो।
कुन स्कुल पढ्नुभयो?
साम्ची प्राइमेरी स्कुल पढियो, घर छेउ भन्दा नि 10 मिनट लाग्थ्यो घरबाट जाँदाखेरि चाहिँ।
के विषय पढाइ हुन्थ्यो
भुटानमा? प्रथम कुरो एउटा इङ्ग्लिस हुन्थ्यो, साइन्स, जोङ्खा, म्याथमेटिक्स, जोग्राफीहरू पढाउँथे।
नेपाली भाषामा पढाइ हुन्थेन?
नेपाली भाषा पढाउँथे, पछि गएर चाहिँ बेन्ड भयो। नेपाली विषयमा चाहिँ भुटानको बारेमै हुन्थ्यो।
तपाईँहरूलाई भुटानमा बस्दा सरकारले के सेवा सुविधा दिएको थियो?
भुटानमा बस्दाखेरि सुविधा त पहिला राम्रै दिएको थियो, हस्पिटल र अलिक योग्यता भएको मान्छेलाई गभर्मेन्ट जब दिएको थियो। पछि गएर चाहिँ अब त्यही फिलहाल त्यहाँ गण्डगोल भएको कारणले गर्दा सबैले हात धुनु पर्यो र हामी त्यहाँ बस्दाखेरि एक प्रकार चाहिँ राम्रै थियो।
तपाईँहरूको छरछिमेकीहरू को थिए भुटानमा?
हाम्रो छरछिमेका थिए, प्रधान थिए, छेत्रीहरू थिइन्, तामाङ बढी थियो हाम्रो गाउँमा चाहिँ, र तामाङहरू र मंगरहरू पनि थिए।
त्यहाँनिर नेपाली भाषी भुटानीहरूले आफ्नो सुती खेती गरेर बस्न कुनै दबाव अप्ठ्यारो त्यस्तो थियो कि थिएन?
पहिला चाहिँ सबै राम्रैसँगले बसेर कमाइ खाइरहेको थिए, पछि गएर चाहिँ जब गण्डगोल भयो त्यहाँदेखि चाहिँ दबाव पर्न थाल्यो गाउँमा, आएर भन्थे तपाईँहरू निक्लेर जानुपर्छ, तिमीहरूको यहाँ होइन, झापा अब गएर उहाँ बस्नु भनेर भन्थे।
नेपाली भाषा बोल्न पाइन्थ्यो?
पहिला त राम्रोसँगले बोल्न पाइन्थ्यो, पछि गएर चाहिँ स्कुलबाट नै पढ्नु चाहिँ नेपाली भाषा सबै बन्द गरे, त्यसपछि जोङ्खा बोल्नु पर्ने भयो र त्यसको लागि चाहिँ मुस्किल परेको कारणले गर्दाखेरि त्यहाँ अलिकति ठेरो गण्डगोल भयो, त्यसपछि चाहिँ हामी शरणार्थी हुन पुगेको हौ।
आफ्नो परम्परा उत्सवहरू मान्न?
पहिला त हामीले मानेको हो, राम्रोसँगले मानेको हो, पछि गएर चाहिँ गण्डगोल भएर चाहिँ मान्न छोडेको हो। बुढापाकालाई पनि अब बखुलाउन लाउँथे, अब जस्तो कि आफ्नो वेशभूषा लाउन नपाउने, नेपाली बोल्नु नपाउने।
त्यो आन्दोलन भएपछिको गाउँघरको अवस्था कस्तो थियो?
आन्दोलन भए पश्चात त गाउँमा तितर बितर भएर सबै भागदौडले चम्क्यो, त्यस पछाडि हाम्रो सबै गाउँ नै खतम भयो र कति चाहिँ अब बसेका छन् माथि नै अटेरी गरेर।
तपाईँहरूले आफ्नो देश भुटान कसरी छाडेर हिँड्नु पर्यो?
बसिरहेका थियौँ, सबै सञ्चार सुविस्तै थिए, राम्रैसँगले बसेकै हो भुटानमा। पछि गएर दङ्गा फसाद भयो, त्यसपछि चाहिँ हामीलाई सबैले भन्न थाले अब भुटान छोड्नुपर्छ, तिमीहरू लोछम्पाहरू, तिमीहरूको यहाँ होइन, अब तिमीहरूको झापा हो, झापा भन्थ्यो एक्कासी आएर, त्यहाँका आर्मी पुलिसहरू आएर भन्थे तपाईँहरूले अब देश छोड्नुपर्छ। त्यस्तो शासनहरू त त्यहाँका नीति नियम चाहिँ बहुतै खराब थिए। आउँथे गाउँमा, आर्मी पुलिस आएर खेद्नु लाउँथे, भन्थे तिमीहरू यहाँ बस्नु पाउँदैन, अब तिमीहरू जानुपर्छ, झापा जानुपर्छ, तिमीहरूको देश नेपाल हो भन्थे। कुटपिट गरे, कतिजना बलात्कार भए, कतिजना उनीहरूको शिकार पनि भए, कति झुण्डाएर मारे, त्यसले गर्दा त्यहाँ बस्नु नसकेको कारण चाहिँ त्यहाँ छ।
तपाईँहरूको परिवारले कस्तो दबाब झेल्नु पर्यो त्यहाँ?
बोलाए, अफिसमा बोलाए, तपाईँहरू अब तपाईँहरूको नागरिकता लिएर आउनु भन्यो, पहिला नागरिकता लिएर गए, नागरिकता जफत गरिदिए, त्यसपछि 7 नम्बरी भयो, अब तिमीहरू भुटानमा बस्नु पाउँदैन, अब तिमीहरू 7 नम्बर हो, तिमीहरू देशभर अब बाहिर जानुपर्छ, तिमीहरू भन्थे। त्यसरी नै हामी चाहिँ बाहिर निक्लेको हो।
कस्ता बेलामा कसरी छाडेर हिँड्नु भएको थियो?
अब गाउँघरमा आर्मी पुलिस आए, कतिजना कुटपिट गरे, त्यसै खेदाए, त्यो आधारमा सबैलाई वार्निङ भइसकेको थियो कि अब तिमीहरू घर छोडेर जानु, त्यो आधारमा हामीले पनि छोडेर हिँडेको, हात र मुख लिएर हिँड्यो, अरू सबै छोडेर आइयो।
अब नियमित स्तम्भ शिविरभित्रको पालो। यो स्तम्भमा हामी शरणार्थी शिविरमा रहेका भुटानीहरूको सिप, जाँगर तथा प्रतिभाको कुराकानी गर्छौं। आजको कार्यक्रममा सहभागी प्रतिभावान शरणार्थीलाई भेट्न हामी पनि शरणार्थी शिविरतिरै लागौं। आजको कार्यक्रममा हामीसँग बाँसुरी बजाउन सिपालु एकजना शरणार्थी हुनुहुन्छ।
शनिश्वरी शरणार्थी शिविरमा भेटिनु भएको एकजना बाँसुरी वादक, यहाँको शुभ नाम?
रामबहादुर राई हो, सेक्टर B2 8 नम्बर 21 हो।
कति भयो बाँसुरी बजाउन थाल्नु भएको?
खासै बाँसुरी त म भुटानमा सानै हुँदाखेरि बजाउँथेँ, अरे हुन्छ बोकेर हिँड्थेँ, भन्नु त जान्नु जान्दै लेखेर मलाई थाहा थिएन होइन, यहाँ अहिले आएर चाहिँ सिक्दै सिक्दै आफै बजाइरहन्छु। यो
तपाईँलाई कस्तो खालको धुन बढी मनपर्छ?
धुन त मलाई सेन्टिमेन्टल नै आउँछ, मलाई प्रयास गर्दैछु, सिक्दैछु, सिक्न चाहिँ यसो रेडियो सुनेर होइन गीतको आधारमा त्यो गीतहरू बजाउँछु।
कार्यक्रम तथा शरणार्थी मुद्दाका बारेमा भुटानीहरूको राय र तर्क सुन्ने पालो। शरणार्थी शिविरमा रहेका भुटानीहरूले भोगेका विभिन्न खाले समस्या समेत समेटिने यो स्तम्भमा आज यस्तै समस्यामा परेका एकजना शरणार्थी आइपुगेका छन्। सुनौ उनको समस्या उनकै आवाजमा।
सिजुवा गाविसबाट मैले बिहा गरेर ल्याएको छु होइन, कारणवश मैले यहाँ क्याम्पभित्र एन्ट्री गर्दाखेरि नाम दुईवटा अर्को नाम दिएछु मैले, त्यो हाम्रो गल्ती भयो हाम्रो ठाउँबाट। त्यसपछि मैले गएर गाविसबाट क्लियरेन्स लेटर ल्याएँ र त्यो ल्याएर दिएको 15-16 महिना हुँदा पनि अब क्लियर भयो भएन अब त्यो हामीले इन्फर्मेसन पाउँदैनौँ। इन्क्वायरी गर्न गयो तपाईँको हुँदैछ उत्तर यति नै पाइन्छ, केले ह्याङ भयो फाइल होइन त्यो हामीलाई भनिदिए हुन्थ्यो। र शरणार्थी सन्देश कार्यक्रमले पनि यस्तो कुरो चाहिँ युएनएचसिआर अफिसमा सम्भव भएसम्म हामीलाई खोजेर सुनाइदिए, हामी सबै कुरो बुझ्यौँ होला जस्तो लाग्छ मलाई। अब हामीले कतिले नेपालबाट कतिले इन्डियाबाट बिहा गरेका छौँ, यो कागजपत्र ल्याउनुपर्छ, यो ल्याएर बुझाउँदाखेरि प्रक्रिया सुरु हुन्छ भन्ने हामीलाई भनिदिनुपर्छ, किनभने हामीले ल्यायौँ त्यो हाम्रो ठाउँमा हाम्रो गल्ती भयो। तर हामीले अब नागरिकता पासपोर्ट विवाह प्रमाणित गरेको पेपर गाविसको कन्सर्न पेपर ल्याएर दिएपछि त हामीले त्यहाँभन्दा अगाडि दिने ठाउँ छैन, र अर्को केही चाहिन्छ भने यो लिएर आउनु पर्यो भनिदिनु पर्यो हामीलाई। र सकेसम्म अब यो कार्यक्रमले हामीलाई चाहिँ युएनएचसिआर उसमा खोजेर होइन अब सोधपुछ गरेर यो कुरो चाहिँ क्लियर गराइदिएदेखि राम्रो हुन्थ्यो होला जस्तो लाग्छ।
यी सामग्रीसँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा अथवा भुटानी शरणार्थी मुद्दाका बारेमा तपाईँलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला।
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमी राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ, अथवा तपाईँसँग इमेल सुविधा छ भने info@unn.com.np मा इमेल पनि गर्न सक्नुहुन्छ। यसै गरी झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ।
आउँदो बुधबार बेलुकी 6:30 बजे शरणार्थी मुद्दा, शरणार्थी शिविरमा रहेका र पुनर्वास भएका भुटानीहरूको जीवनशैली सहित विभिन्न सामग्री लिएर आउने नै छौं, पर्खी बस्नुहोला।
हवस् त, शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई, भीमसेन राजवाहक, शारदादेव कोटा अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि विदा माग्छु। नमस्कार।